यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। मध्य प्रदेशका 8 जिल्लामा अहिलेसम्म 57% मात्र धान रोपाई। खडेरीबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्ला बढ़ी प्रभावित। इलाम सदरमुकामदेखि झापाको बिर्ता मोड़ जोड्ने पुवा खोलामा बेलीब्रिज निर्माण। बेलीब्रिजको निर्माणपछि 36 किलोमिटर दूरी छोटियो। गत जेठ 23 गते भएको आगलागीबाट ध्वस्त बाजुराको व्यापारिक केन्द्र बामका बजारको पुनर्निर्माण सम्पन्न। र इजरायली सेनाको आक्रमणमा परि गाजामा कम्तीमा 30 जनाको मृत्यु।
सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली यही साउन 20-23 गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ भोलि जान लाग्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वाम लोकतान्त्रिक आन्दोलनका अग्रज र शहीदहरूका संकल्प पूरा गर्न दृढ़ताका साथ लाग्नुपर्ने बताउनु भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आज 28 तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढ़ताका साथ अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो।
त्यसलाई पहिल्याउने संकल्प गर्ने, त्यस संकल्पलाई कायम राख्दै अगाडि बढ्ने। आदर्श कहिले पनि असान्दर्भिक, आदर्श समय परिस्थिति अनुसार मात्रै हुँदैन। त्यो आदर्श भनेपछि त्योभन्दा अलिक दीर्घजीवी हुन्छ। उहाँले जीवनभरि देशका लागि, जनताका लागि जसरी एउटा निष्ठाको राजनीति, त्यसबाट हामीले प्रेरणा। त्यस कारण म सबै साथीहरूको आग्रह गर्न चाहन्छु, उहाँले छोडेर गएका जिम्मेवारीहरू पुरा गर्न बाँकी रहेका कामहरू पुरा गर्ने प्रण हामी सबैले गर्नु।
नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले तुलसीलालले राजनीतिमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ़ने संकल्प गर्नु परेको बताउनुभयो। उहाँले संविधान सभाबाट गणतन्त्र ल्याउने अग्रजहरूको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधान सभाले नेपालको संविधान बनाएको स्मरण गर्नुभयो। कार्यक्रममा प्रतिष्ठानद्वारा संचालित काठमाडौँ उपत्यका व्यापी माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने प्राध्यापक श्याम सुन्दर शेर्पाको बुद्धका विचार सम्बन्धी पुस्तक विमोचन गरिएको थियो। मध्य प्रदेशका जिल्लाहरूमा धान खेती हुने कुल क्षेत्रफल मध्ये 57.27% मात्र धान रोपाई भएको छ। मध्य प्रदेशमा 5,42,580.78 हेक्टर क्षेत्रफल मध्ये वर्षेनी रूपमा 3,72,645 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म 2,13,348.95 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको मध्य प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मध्य प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाहीमा धान रोपाई सन्तोषजनक रहेको भए पनि धनुषा, महोत्तरी, सिराहा र सप्तरीमा खडेरीको बढ़ी प्रभाव परेको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत अविनाश झाले जानकारी दिनुभयो। प्रदेशका अधिकांश किसानहरू श्यालो डिप बोरिङ तथा थोरै जग्गामा सतही सिंचाईको प्रयोग गरेर धान रोपाई गरेका छन्। मध्यका अधिकांश किसानहरू अझै पनि आकाशे पानीकै भरमा खेती गर्न बाध्य छन्। मध्य प्रदेश सरकारले 18 करोड़ रूपियाँको लागतमा स्यालो ट्यूबवेल वितरण प्रक्रिया शुरू गरेको छ। मध्य प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत प्रदेशका 8 जिल्लाका किसानलाई स्यालो ट्यूबवेल वितरण प्रक्रिया शुरू गरेको हो। प्रदेशको 8 जिल्ला धनुषा, मौतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीड़ित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्यूबवेल वितरण प्रक्रिया शुरू गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिनुभयो। जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा अझै 1200 स्यालो ट्यूबवेल वितरण गरिने उहाँले बताउनुभयो। इलाम सदरमुकामदेखि झापाको बिर्ता मोड जोड्ने छोटो दूरीको केचना कञ्चनजंघा मेची करिडोर सड़क अन्तर्गत पुवा खोलामा बेली ब्रिज निर्माण गरिएको छ। संघीय सरकारको 1,35,00,000 लागतमा 48.6 मिटर लम्बाईको बेली ब्रिज निर्माण भएको सड़क डिभिजन इलामका सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेले बताउनुभयो। इलाम नगरपालिका 9 र 11 जोड्ने पुवा खोलामा पहिलो पटक बेली ब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा, इलाम, पाँचथर, ताप्लेजुङ आवत जावत गर्ने सवारी साधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको छ। बेली ब्रिज निर्माणपछि 36 किलोमिटरको छोटिएको पनि इन्जिनियर घिमिरेले बताउनुभयो। बाजुराको प्रमुख व्यापारी केन्द्र बामका बजारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। गत जेठ 23 गते भएको आगलागीबाट ध्वस्त बजार करिब 2 महिनापछि पुनः निर्माण गरिएको हो। बुढीगंगा नगरपालिका 6 पर्ने बामका बजार सरकारी तथा गैर सरकारी निकायहरू र स्थानीय व्यक्तिहरूको सहयोगमा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको हो। बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाका अनुसार संयुक्त रूपमा बामका बजार पूर्ण रूपमा क्षति भएका 13 र आंशिक रूपमा क्षति भएका 9 गरी 22 पसल पुनर्निर्माण गरिएको छ। राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म नगद र जिन्सी गरी करिब 1,10,00,000 बराबरको राहत संकलन भएको छ। कोविड 19 पछि नेपालको पर्यटन व्यवसाय क्रमशः लयमा फर्कदैछ। नेपालको फरक फरक भौगोलिक क्षेत्र, हिम श्रृंखला, राष्ट्रिय निकुञ्ज तथा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरूका कारण नेपाल पर्यटकको रोजाईमा पर्ने गरेको छ। संवाददाता सितु मानन्दर खड्काको रिपोर्ट।
कोरोना महामारीका कारण लामो समय थलिएको नेपालको पर्यटन क्षेत्र क्रमिक रूपमा सुधार हुँदै अहिले पुनः पहिलेकै अवस्थामा पुग्न थालेको छ। काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन, इलाम, जनकपुर जस्ता पर्यटकीय गन्तव्यहरूमा रहेका सांस्कृतिक सम्पदा, मठ मन्दिर र शान्त वातावरणले पर्यटकलाई आकर्षण गरिरहेका छन्। यससँगै मुस्ताङ, मनाङ लगायतका जिल्लाहरूको रमणीय वातावरणले पर्यटकहरूको मन जित्ने गरेको देखिन्छ। हरियो वनजंगल, हिमाल र धार्मिक मठ मन्दिरका लागि नेपाल प्रसिद्ध गन्तव्य भएको भन्दै स्पेनबाट आउनुभएका एक पर्यटकले आफूलाई निकै रमाइलो लागेको प्रतिक्रिया दिनुभयो।
नेपाल धेरै सुन्दर र रमाइलो छ। मलाई यहाँका मान्छेहरू असाध्यै राम्रो लागे। म भक्तपुर दरबार स्क्वायर गए, त्यताको वातावरण र दृश्यहरू एकदम राम्रो लाग्यो।
यस्तै अस्ट्रेलियाबाट आउनुभएकी एक पर्यटकले राफ्टिङ, बन्जी जम्पिङ जस्ता साहसिक गतिविधि, स्थानीय खाना र पुराना संरचनाले आफ्नो मन लोभ्याएको प्रतिक्रिया दिँदै नेपालमा रम्न पाएको बताउनुभयो।
यहाँको लोकल खाना धेरै नै मिठो छ। मलाई नेपालको खाना, पुराना भवन र तिनको वास्तुकला अनि डिजाइन धेरै नै मन पर्यो। यहाँका मान्छेहरू पनि मलाई निकै असल लागे।
पर्यटन क्षेत्र चलायमान बन्दै गएपछि व्यवसायीहरू पनि होटल यातायात तथा गाइड सेवामा सक्रिय बन्दै गएका छन्। ट्राभल व्यवसायी सोमनाथ अधिकारी भन्नुहुन्छ,
अहिले इम्प्रुभिङ छ, धेरै नै त भइसकेको छैन, जे भए पनि राम्रो छ। त्यो वर्ष भन्दा दोस्रो वर्ष बढ्यो, तेस्रो वर्ष बढ्यो, पोहोर भन्दा अहिले बढ्दैछ। खै त जति वर्ष भयो अहिले भन्दा आउँ अटोमेटिक बढिरहेको हुन्छ नि त। कोभिड भन्दा अगाडिको स्थितिमा पुगिसकेको छैन, त्यही स्थितिमा पुगिन्छ भन्ने आशा पनि छ।
नेपालको पर्यटन क्षेत्र कोविड अघिको अवस्था जस्तै हुँदै गएकोमा खुशी व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले आगामी वर्षहरूमा पर्यटन अझ फस्टाउने बताउनुभयो।
इभन कोविडको टाइम भए पनि, इकोनोमिक रिसेसन भए पनि, यो बीचको 5-6 वर्षमा हाम्रोमा पर्यटक पूर्वाधारहरूको चाहिँ राम्रो लगानी र विकास भयो। भर्खरै मात्र नयाँ पर्यटन नीति 2082 आएको छ र यसमा मुख्य के छ भन्दाखेरि यो नीति मात्रै होइन कि यो स्ट्राटेजिक प्लान र कार्यनीति दुइटै भयो जस्तो भएर आएको छ। सबै प्रदेशहरूले मात्रै होइन, सम्पूर्ण स्थानीय तहहरू र निजी क्षेत्रले पनि जहाँ पर्यटनको सम्भावना छ उहाँहरूले छुट्टै पर्यटन योजनाहरू बनाउन थाल्नु भएको छ। तसर्थ पर्यटक सम्भावना राम्रो छ र त्यही अनुसार अबको 4 चारदेखि पाँच वर्षमा 15-16 लाख पर्यटकको आगमनको आँकडा चाहिँ भेट्न सक्छौ।
नेपालमा पर्यटन प्रवर्धनका लागि अहिले तीनै तहका सरकार पनि सक्रिय रहेका छन् भने नेपाल पर्यटन बोर्डले विभिन्न देशहरूमा नेपालको पर्यटन प्रवर्धनका कार्यक्रमलाई तीव्रता दिएको पनि बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताउनुभयो। नेपालमा अहिले वार्षिक करिब 12 लाख विदेशी पर्यटकले भ्रमण गर्ने गरेका छन्। यो संख्या कोविड अघिको भन्दा थोरै कम भए पनि अबका दिनमा यो संख्या अझै बढ्दै जाने विश्वास लिइएको छ। अतिथि देवो भव भावनाका साथ सरकारवाला सबै लाग्ने हो भने नेपालले पर्यटन प्रवर्धनबाट राम्रो लाभ लिन सक्ने देखिन्छ। सेतु मानन्तर खड्का, रेडियो नेपाल, काठमाडौँ।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकार योजनाबद्ध रूपमा जनचाहना अनुसार अगाडि बढ़िरहेको बताउनु भएको छ। नेकपा एमाले गण्डकी प्रदेश कमिटिको पोखरामा आजदेखि शुरू चौथो पूर्ण बैठकमा मन्त्री गुरूङले अर्थतन्त्र र शासन प्रणालीलाई सरकारले व्यवस्थित बनाएको र जनताको अपेक्षा अनुरूप परिणाम दिने गरी काम भइरहेको उल्लेख गर्नुभयो। एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री गुरूङले मुलुकको आवश्यकता अनुसार पार्टीको नेतृत्व क्षमता अझै उचाइमा पुर्याउन विधान संशोधन प्रस्ताव आएको बताउनुभयो। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोगले पीड़ितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै सत्य तथा न्याय सुनिश्चित गर्न दृढ रहने प्रतिबद्धता जनाएको छ। सो आयोग सम्बन्धी ऐन 2071 भएको तेस्रो संशोधन अनुरूप नियमावली तयार गर्न पीड़ित र सरोकारवालासँग आयोगले परामर्श गरेको हो। कार्यक्रममा सरोकारवालालाई केन्द्रमा राखी उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिइएको छ। आयोगले पूर्व पदाधिकारी, पूर्व सचिव, बेपत्ता पारिएका व्यक्तिका परिवार, सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा सरोकारवालासँग परामर्श लिएको छ। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कंग्रेसमा युवा आकर्षण बढ़े लोकतन्त्र बलियो हुने बताउनु भएको छ। नेपाली कंग्रेस विराटनगर 4 ओडा समितिले आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उहाँले लोकतन्त्रको स्थायित्वका लागि कंग्रेसप्रति युवाको आकर्षण बढ़ाउन सुझाव दिनुभयो। वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका 7 नेपाली किशोरीलाई सीमावर्ती पानीटंकी नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ। ती किशोरीहरूलाई भारत पुर्याउने 2 पुरूषलाई मानव तस्करीको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो। किशोरीलाई भारत पुर्याउने अभियुक्त मध्ये एकजना भारतको दार्जीलिङ स्थित तोरीबारीका दिपेश गुरूङ रहेका छन् भने अर्का संखुवासभाको मकालु 3 का जपन गुरूङ रहेका छन्। वैदेशिक रोजगारीका लागि हङकङ लैजाने भनेर उनीहरूलाई नेपालको पूर्वी नाका काँकड़ भिट्टा हुँदै सीमावर्ती भारतीय पानी टंकी नाका पुर्याएका थिए। किशोरीहरूको आधार कार्ड लगायत नक्कली कागजात बनाउन सिलीगुड़ी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाको आक्रमणमा परि आज गाजा क्षेत्रमा कम्तीमा 30 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राहत कुरिरहेका 13 नागरिक रहेका छन्। आजै कुपोषण र भोकमरीका कारण 1 बालक सहित 7 जनाको ज्यान गएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायलले गाजा क्षेत्रमा खाद्यान्न आपूर्ति रोकेपछि हाल त्यहाँ भोकमरीको चरम अवस्था रहेको छ। सन् 2023 अक्टोबर 7 शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 60,430 भन्दा बढ़ी सर्वसाधारणले ज्यान गुमाइसकेका छन्, जसमा महिला र बालबालिकाको संख्या उच्च रहेको छ। आँधी विफाले निम्त्याएको बाढ़ी र पहिरोका कारण थाइल्याण्डमा 6 जनाको मृत्यु हुनका साथै 2,30,000 भन्दा बढ़ी मानिस प्रभावित भएका विपद व्यवस्थापन अधिकारीहरूले बताएका छन्। थाइल्याण्डको विपद रोकथाम तथा न्यूनीकरण विभागका अनुसार जुलाई 21 जारी भारी वर्षाका कारण 12 प्रान्तमा बाढ़ी आएको छ। आँधीको प्रभावलाई नजिकबाट निगरानी गरिरहेको तथा प्रभावितहरूलाई आवश्यक सहयोग गर्न प्रान्तहरूसँग समन्वय गरिरहेको एजेन्सीले जनाएको छ। यसै गरी भियतनाममा पनि बाढ़ी र पहिरोका कारण कम्तीमा 8 जनाको मृत्यु भएको छ। बाढ़ीले करिब 60 घरहरू बगाएका अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताउनु भएको छ। रिटर्निङ फेडरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको नवयुग इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको शनिबार काठमाडौँमा शुभारम्भ गर्दै महासचिव पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताउनु भएको हो। कार्यक्रममा महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध हुन नसक्ने र परम्परागत ढाँचाले मात्र काम गर्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशबाट फर्किएका नेपालीहरूलाई स्वदेशमा लगानी विस्तार गर्न र मुलुकको समृद्धिको सारथीका रूपमा काम गर्न आग्रह गर्नुभयो। मन्त्री भण्डारीले विदेशमा आर्जन गरेको ज्ञान सिप अनुभव र पुँजीलाई नेपालको माटोसँग जोड्ने अभियानमा लाग्न पनि रिटर्नी युवाहरूलाई आग्रह गर्नुभयो। उहाँले कम्पनीले साना व्यक्तिगत जोखिमलाई कम गर्दै ठूलो व्यावसायिक सम्भावनाको ढोका खोल्ने उल्लेख गर्नुभयो। मुगु जिल्लाको रारा नगरपालिका 5 तालचामा दुई दाजुभाइ मिलेर पहिलोपटक फुजी चाटको स्याउको व्यावसायिक उत्पादन शुरू गरेका छन्। स्थानीय हरिबहादुर रोकाया र रामभक्त रोकाया दुई दाजुभाइ मिलेर करिब एक हल क्षेत्रफलमा फुजी जातको स्याउको व्यावसायिक उत्पादन शुरू गर्नु भएको हो। राष्ट्रिय कृषि आधुनिकीकरण इकाई कार्यालय मुगुले रोकाया लगायत चारजना कृषकहरूलाई 50% अनुदानमा स्याउका बिरूवा वितरण गरेपछि गत वर्षदेखि उहाँहरूले फुजी स्याउको व्यावसायिक उत्पादन शुरू गर्नु भएको हो। कृषक रोकायाले 400 फुजी स्याउका बोट रोप्नु भएको छ। फुजी स्याउ अत्यन्तै स्वादिलो र छिटो फल्ने र अन्य जात का स्याउको तुलनामा महँगो पर्ने भएकोले स्थानीय किसानहरू फुजी स्याउको उत्पादन तर्फ लागेको कृषकहरूको भनाइ छ। यसअघि कर्णाली प्रदेशका केही जिल्लामा परीक्षणको रूपमा फुजी जातको स्याउ लगाइएको भए पनि मुगुमा भने फुजी जातको स्याउको व्यावसायिक खेती शुरू गरेको यो पहिलो पटक हो। प्रथम राष्ट्रिय कोदो दिवस 2082 को अवसर पारेर शुभम फाउन्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुटको व्यावसायिक उत्पादन शुरू गरेको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको 50% अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम फाउन्डेशनले दिक्तेल कोदो बिस्कुट नामको कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको हो। प्रथम राष्ट्रिय कोदो दिवसको अवसर पारेर बिस्कुटसँगै कोदोबाट बनाइएका खाद्य परिकारहरूको प्रदर्शनी समेत गरिएको छ। कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका र शुभम फाउन्डेशनले संयुक्त रूपमा आयोजना गरेको कोदो दिवसमा बिस्कुटसँगै केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तङबा समेत प्रदर्शनी गरिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरिएको शुभम फाउन्डेशनका कार्यकारी निर्देशक सूर्य बहादुर राईले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमटाबाट।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पहिलो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको आर्थिक अनियमितताको विषयमा छानबिन गरिने बताउनु भएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एनपीएलको विषयमा उच्च स्तरीय समिति गठनको तयारी गरेको जानकारी दिनुभयो। उहाँले एनपीएल कानून सम्मत सञ्चालन हुनुपर्ने पनि बताउनुभयो। पलेसा गोवर्धनले 10 एसियाली पारा तेक्वान्दो च्याम्पियनशीप G4 काश्य पदक जितेकी छिन्। मलेसियामा सम्पन्न च्याम्पियनशीपमा शुक्रबार पलेसाले काश्य पदक जितेकी हुन्। पेरिस पाराओलम्पिककी ऐतिहासिक काश्य विजेता पलेसाले K44 क्याटेगोरी अन्तर्गत महिला 57 केजी मुनि उज्बेकिस्तानकी जुरेवा कमलालाई पराजित गरी काश्य पदक जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो। जुलाई 24 अगस्त 1 तारीकसम्म सञ्चालित च्याम्पियनशीपमा पलेसा सहित नेपालका 5 खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए। पोखरा रंगशालामा आमाहरूको दौड़ प्रतियोगिता सम्पन्न भएको छ। नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजनामा सम्पन्न मासिक दौड़ कार्यक्रममा पोखरा महानगरका विभिन्न आमा समूहहरू सहभागी भएका थिए। पहिलो पटक आयोजना भएको आमा समूह दौड़मा हरिकुमारी श्रेष्ठ पहिलो, विष्णु कुमारी ठकुरी दोस्रो र रिया गुरूङ तेस्रो भएकी छिन्। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक समेत रहेको मंचले रजत महोत्सवको अवसरमा पहिलो पटक आमाहरूलाई खेलमा सहभागी गराएको त्यहाँबाट हाम्रा संवाददाता गौरव त्रिपाठीले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 5 स्थानमा रेकर्ड गरिएको मौसम विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, सेल्सियस वर्षा 31 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस वर्षा 17.6 मिलिमिटर र नेपालको अधिकतम 34.7 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस वर्षा 9 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मध्य प्रदेशका 8 जिल्लामा अहिलेसम्म 57% मात्र धान रोपाई। खडेरीबाट धनुषा, महोत्तरी, सिराहा र सप्तरी जिल्ला बढ़ी प्रभावित। इलाम सदरमुकामदेखि झापाको बिर्ता मोड जोड्ने पुवा खोलामा बेली ब्रिज निर्माण। बेली ब्रिजको निर्माणपछि 36 किलोमिटर दूरी छोटियो। गत जेठ 23 गते भएको आगलागीबाट ध्वस्त बाजुराको व्यापारिक केन्द्र बामका बजारको पुनर्निर्माण सम्पन्न। र इजरायली सेनाको आक्रमणमा परि गाजामा कम्तीमा 30 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।